नमस्कार, म जया लोइटेल। रेडियो कार्यक्रम हजार माइलको यात्राको पहिलो भेटघाटमा यहाँलाई हार्दिक स्वागत गर्दछु। यो कार्यक्रम कोभिड 19 को महामारी र यसले वैदेशिक रोजगार तथा आप्रवासी श्रमिकका क्षेत्रमा पारेको असर र त्यसलाई कम गर्न विभिन्न सरोकारवाला क्षेत्रहरूबाट भइरहेका पहलबारे जानकारी एवं छलफल गर्ने उद्देश्यले तयार पारिएको हो। यो रेडियो कार्यक्रम एमनेस्टी इन्टरनेसनल नेपालसँगको सहकार्यमा द स्टोरी किचनले उत्पादन गरेको हो। यो कार्यक्रम तपाईँले देशका 7 प्रदेशका विभिन्न 17 एफएम रेडियोहरूका साथै पडकास्टमा समेत सुन्न सक्नुहुन्छ। गएको वर्ष सन् 2019 17 नोभेम्बरका दिन हाम्रो उत्तरतिरको छिमेकी देश चीनको हुबेई प्रान्तका 55 पुरुषमा कोभिड 19 संक्रमण भेटिएको समाचार सार्वजनिक भइरहँदा सायद हामी कसैले पनि सोचेका थिएनौ होला कि यो एक वर्षको बीचमा यस रोगको महामारीबाट विश्वभरका करिब 7 करोड मानिसहरू संक्रमित हुनेछन् र करिब 17 लाख मानिसहरूको ज्यान जानेछ। मानिसहरू संक्रमित हुने र ज्यान जाने मात्रै होइन, विश्वका 218 देशमा पुगिसकेको यो महामारीले विश्व अर्थतन्त्रमा समेत नराम्रोसँग असर पुर्याएको छ। लाखौंजना बेरोजगार भएका छन्। नेपाल र नेपाल सहित विश्वभर छरिएर रहेका नेपालीहरू समेत यस महामारीबाट अछुतो रहेनन्। रेडियो कार्यक्रम हजार माइलको यात्राको आजको भेटघाटमा हामी कोभिड 19 वैदेशिक रोजगार एवं आप्रवासी श्रमिकमा पारेको असरका बारेमा छलफल गर्छौं। आजको कार्यक्रममा हामीसँग विभिन्न कथा भोगाई अनि विश्लेषण र जानकारीहरू छन्।
2-4 महिना बस्यो, कुजीको पैसा रित्तेपछि फेरि विदेश हानिनु पर्ने सबैको बाध्यता छ।
रोजगारी छैन, के गर्ने? खेत पनि त्यति ठुलो छैन, शान्ति नभए पनि स्वदेशमै राम्रो हुन्थ्यो।
यो कार्यक्रम अवधिभर हामीसँग प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की हुनुहुन्छ। सबभन्दा पहिला म कुलप्रसाद कार्कीजीलाई कार्यक्रम हजार माइलको यात्रामा स्वागत गर्छु।
धन्यवाद जयाजी।
कार्यक्रमको सुरुमा चाहिँ कुलजी, अब खास गरेर अहिले यो कोभिड 19 आप्रवासी श्रमिकहरूलाई कस्तो खालको असर पारेको छ, हामी त्यहीबाट कुराकानी सुरु गरौँ न।
सरसर्ती हेर्दाखेरि 2-3 विषयहरूमा चाहिँ मार परेको देखिन्छ। सबभन्दा ठुलो कुरा चाहिँ त्यहाँ जो मान्छेले काम गरेको थियो लामो समयसम्म, 8-9 महिनाको समयसम्म उनीहरू तलब सेवा सुविधा लिनबाट वञ्चित भए। दोस्रो विषय चाहिँ बिरामी परेका, घाइते भएका मान्छेहरूले स्वास्थ्य सेवाबाट चाहिँ वञ्चित हुनु पर्यो। उहाँले ठुलो तनावपूर्ण वातावरणमा चाहिँ आफ्नो स्वास्थ्य उपचार, र कतिजनाको त स्वास्थ्य उपचार नभइकन धेरैजनाको मृत्यु पनि भइसकेको अवस्था छ। र अर्को चाहिँ मानसिक समस्या कस्तो भनेदेखि, परिवार कस्ता होलान्, बाबुआमा कस्तो अवस्थामा होलान्, छोराछोरी कस्तो अवस्थामा होलान्, परिवारको श्रीमती या अरू सदस्यहरू कस्तो अवस्थामा होलान् भन्ने चाहिँ एउटा त्रासदीपूर्ण वातावरण दुईपट्टि भएको हुनाले चाहिँ अर्को एउटा मानसिक समस्या चाहिँ कामदारहरूमा धेरै पाइन्छ।
अहिले यहाँले भन्नुभएको जस्तै यस्तै खालको एउटा अनुभव हामीसँग छ। विजय धिताल हुनुहुन्छ दाङबाट।
म विजय धिताल, विगत 7 म मलेसिया बस्दै आएको थिएँ। गत वर्ष डिसेम्बर लास्टतिर कोरोनाको महामारीले गर्दाखेरि कम्पनीहरू पनि डाउन अवस्थामा आएर अनि सम्पूर्ण श्रमिकहरू, नेपालका श्रमिकहरूलाई फिर्ता पठाउने जस्तो कुरा गरेर आधा जति पठाउने लिस्टमा हामी परियो। अनि 5-6 महिना जति बेरोजगार अवस्थामा त्यत्तिकै निकालेर राख्यो। पछि नेपाली दूतावासमा सम्पर्क गरियो, यता म्यानपावरमा सम्पर्क गरियो, अन्तिममा 5 महिना पछि चाहिँ उसले टिकट सिकट गराएर चाहिँ पठायो भनौँ। दिनचर्या त कसरी बित्यो भनेपछि, अब हाम्रो सबै नेपालीहरूलाई एउटा होस्टेलमा राखेको थियो, कम्पनी जान त हराइहाल्यो, अनि त्यसपछि दिनभरि कोठामा बाहिर पनि निस्किन गाह्रो, पुलिसहरू आउने स्कटिङ गर्ने, भित्रको भित्रै बसियो। अब खाना पनि 2-3 महिना चाहिँ आफै खाइयो आफ्नै खर्चले। 3 महिना पछि उसले खाना साना दियो, खाने बस्ने कोठाभित्रै एकैचोटि हामीलाई एयरपोर्ट आएपछि मात्रै थाहा भयो कि घर आउँछौँ भन्ने कुरो, त्यसरी हामी बाहिर निस्केको थियौँ। घर आउन पाउँदा त अब सबैलाई खुसी लाग्ने नै भयो, हामी पनि खुसी नै थियौँ आउन पाउँदा। 5 महिना चाहिँ हामीलाई भित्र बस्दा चाहिँ के हो कस्तो हो, कहिले जान पाउँछ, यो महामारीले कतै लैजाने हो कि भन्ने समस्याले सबै ग्रसित थिए। त्यसमा पनि अब 2 लेडिजहरू गर्भवती अवस्थामा हुनुहुन्थ्यो, उहाँहरूलाई पनि निकै कष्ट भयो, धेरै भनसुन गरियो, अलिकति प्रेसर पनि दियो। सबै यता फर्किने नेपालीहरू पनि कम्पनी घेर्न समेत पुगे, अनि अति भएपछि कम्पनीले पनि अब त्यहाँबाट निक्लिन्छौ कि के गर्छौ भने, दुःख त पाइयो नि, घरि पाइयो, फर्कियो, फर्किँदा खुसी लाग्यो, फर्किएर आइयो। अब आइसकेपछि फेरि बेरोजगारीको समस्याले त्यत्तिकै समस्या पारिरहेको छ भनौँ। हामी त्यहाँबाट आइसकेपछि एयरपोर्टमा उत्रियो, उत्रिएपछि आर्मीकै स्कटिङमा त्यहाँबाट होल्डिङ सेन्टरमा ल्याएर राख्यो काठमाडौँमै। होल्डिङ सेन्टरमा लिएपछि त्यहाँ दुई तिन घन्टा राखेपछि फेरि प्रदेश मातहतमा जिम्मा लगायो, बुटोल पठायो। बुटोलबाट फेरि त्यहाँ होम क्वारेन्टाइनमै बस्न पाउँछ भन्ने कुरो आयो। होम क्वारेन्टाइनमा बस्नको लागि चाहिँ त्यहाँबाट फेरि छुट्टै गाडी रिजर्भ गरेर घर आइयो। घर आइसकेपछि 14 दिन जति होम क्वारेन्टाइनमा बसियो अनि कुनै लक्षण नदेखिएपछि अलिअलि बिस्तारै बाहिर निस्कियो। त्यसपछि बाहिर त निस्कियो, निस्किएपछि अब उहाँ सेलेरी आइरहन्थ्यो, सजिलो थियो। अब आइसकेपछि आम्दानी छ्याप्पै भइसक्यो अनि अहिलेसम्म अब जागिर कसैले दिँदैन अनि खर्च त्यस्तै छ। यताउता खोज्दै हिँड्दै त्यहाँको काम अनुसार यता नमिल्ने, अब यही हो बेरोजगारीले समस्या। त अब विदेशबाट आएकालाई पार्ने रहेछ धेरै मान्छेहरू, त्यही भएर नै फर्केर जाँदैछन्। फेरि पनि वैदेशिक रोजगारै खोज्ने रहेछन्। अब यता गरौँ भन्यो, के गर्नु कसो गर्नु समस्या छ। अब हामी त कुहिरोको काग भइसक्यो नि, उताबाट आइसक्यो के गर्नु नि, त्यस्तो स्थिति छ। सरकारले कुनै बाटो देखाइदिएर यसो लगानी गरेर कतै सेटल गरिदिए हुन्थ्यो भन्ने जस्तो लाग्छ। नत्र भने त फेरि दुई चार महिना बस्यो, गुजीको पैसा रित्तेपछि फेरि विदेश हानिनु पर्ने सबैको बाध्यता छ। र अब मेरो पनि त्यस्तै बाध्यता आउला भन्ने चाहिँ शङ्का लागिरहेछ, डर पनि लागिरहेछ।
हामीले यो अनुभव सुन्यौँ होइन कुलजी, विजयजीको उहाँको कुरा सुन्दाखेरि चाहिँ एकदम अलमल होइन, एकदम दोधार, अनि उहाँले एउटा शब्द पनि प्रयोग गर्नुभयो कुहिराको काग भन्ने जस्तो होइन। भक्कुर अघि यहाँले सुरुमै भन्नुभएको चाहिँ जुन यो मानसिक समस्याको कुरा, यसको कहाँनिर चाहिँ हामीले देख्छौँ त यसको जोडिन्छ कहाँनिर, अनि विजयजी जस्ता धेरै साथीहरू हुनुहुन्छ होइन, अलिकति यसको बारेमा एकैछिन कुरा गरौँ न।
3 महिनासम्म थुनिएर बस्नुपर्ने अवस्था भएको हुनाले स्वभावैले पनि मान्छेलाई चाहिँ एउटा जेलमा बसेको जस्तो चाहिँ सबैले महसुस गरेका छन्। अर्को यो सँगसँगै के देखियो भनेदेखि सुरक्षाका लागि थुनेर राखिएको भन्ने एउटा कुरा चाहिँ त्यो छ। तर यो थुनेर राख्दाखेरि पनि कम्पनीले खान नदिएको, उहाँलाई चाहिँ खाने व्यवस्था पनि नगरेको, 3 महिना पछाडि मात्रै खाने व्यवस्था गरेको भन्ने कुरो छ। गर्भवती महिलाहरूको कुरासँगै आएको भन्ने कुरा छ। अब गर्भवती महिलाहरू फर्केर आए, ठुलो एउटा सामाजिक लालछनाको रूपमा पनि मिडियामा आयो। लकडाउनको सुरुवाती चरणमा कतारले मान्छेहरू चाहिँ धरपकड गरेर नेपाल पठाइदियो। जो मान्छेले वैदेशी रोजगारमा जाने कामदारहरूको दुरुपयोग गरेर काम गरिराखेका थिए, तिनीहरूलाई चाहिँ यो कोरोनाको कारणले गर्दाखेरि पैसा दिनु नपर्ने, उनीहरूलाई न्यायमा पहुँच हुन नदिने, मान्छेलाई अन्यलै अन्यलमा थुनेर राखेर अब नेपाल फर्केर मान्छेहरू जेने तेने उनीहरू चाहिँ अब देशमा गइसके पछाडि चाहिँ जसरी भए पनि आफ्नो परिवारसँग बस्न पाउँछु भनेर फर्केर आउँदाखेरि उहाँहरू खुसी हुनुभएको छ। त्यो खुसीले मात्रै भएन, अब केही आर्थिक उपार्जनका कुराहरू, उहाँहरूको चाहिँ वैदेशी रोजगारमा जाँदाखेरिको नियमित घर खर्चहरू, खर्च गर्ने त्यो बानी, यी सबै कुरा हाम्रो चाहिँ परिवर्तन भइसकेको अवस्था छ। यस्तो अवस्थामा घरमा आइसके पछाडि पैसा नभइसके पछाडि परिवारमा बेमेल हुनसक्छ, झगडा हुनसक्छ। यस्तो अवस्थामा सरकारले सहजीकरण गर्ने, उहाँहरूलाई चाहिँ वैदेशी रोजगारबाट फर्केको व्यक्तिहरूलाई चाहिँ नै लोन दिने भनेर घोषणा गरेको छ। तर त्यो लोन लिनको लागि सबभन्दा पहिले हामीले कम्पनी स्थापना गर्नु पर्यो। कम्पनी स्थापना गर्न यति गाह्रो छ कि नेपालमा त्यो डकुमेन्टहरू चाहिँ सर्वसाधारणहरूले चाहिँ पिराउन सक्दै सक्दैन, लामो प्रक्रिया छ, सहजीकरण छैन। त्यहाँ चाहिँ जहाँ पनि भइराखेको कामलाई पनि कसरी बाधा गर्ने भन्ने किसिमको छ, त्यसलाई सहजीकरण गर्ने व्यवस्था नभएको हुनाले नेपालमा आइसके पछाडि त्यो 10 लाख रुपियाँ सहुलियत दिने भनेको सरकारले त्यो लिने प्रक्रियाकै झन्झटले पनि मान्छेहरूले चाहिँ त्यो सुविधा लिन पाइरहेका छैनन्। उहाँले भन्नुभयो कुहिरोको काग जस्तो भन्नुभयो, अब कहाँ जाउँ, परिवार छोडेर वैदेशी रोजगारीमा जाउँ भनेदेखि अब यस्तो महामारीको बेला छ, देशभित्रै केही गरौँ भनेदेखि पनि त्यो सहज परिस्थिति छैन। वैदेशी रोजगारमै बसिरहेका व्यक्तिहरूलाई पनि 6 महिना जति त उनीहरूको सेलेरी काटेर 60% मात्रै सेलेरी दिएको, त्यो पनि बेसिक सेलेरीको 60% मात्रै सेलेरी दियो, अब राम्रो सेलेरी पाइन्छ भनेर आशमा चाहिँ उनीहरू 6-7 महिनासम्म बसेको पनि अवस्था छ। खालि कम्पनीले उपलब्ध गराएको मेसको खाना खाएर बसिराख्नु भएको छ, कोही काम गरिराख्नु भएको छ। पहिलाको सेलेरी हामी बरु छोडेर भए पनि अब रेगुलर हामी जबमा बस्छौँ भन्ने खालका मनसाय भएका व्यक्तिहरू पनि वैदेशी रोजगारको क्रममा गन्तव्य मुलुकहरूमै रहिरहनु भएको अवस्था पनि छ।
अब अर्को एउटा अनुभव सुनौ, यो अनुभव चाहिँ वैदेशिक रोजगारीको क्रममा श्रीमानसँग भारतको दिल्लीमा बस्दै आउनुभयो कि र COVID-19 महामारीसँगै रोजगारी गुमाएर स्वदेश फर्किनु भयो कि कञ्चनपुर कि कुस्मा बडुको यो अनुभव छ।
मेरो छोराछोरी मेरो श्रीमान र म चारजना फर्किए। अप्ठ्यारो त धेरै थियो, हामीहरूले यहाँ आएपछि अलिकति नेगेटिभ हिसाबले देख्थे लोग मान्छेहरू, चेकिङ भएर थियो के चेकिङ गरेर आयो, उहाँ त सेफ्टी भएर बसेको थियौँ, हामीलाई थाहा थियो कि हामीलाई केही छैन भनेर हामी ढुक्क भएको थियो। तै पनि नेगेटिभलै देख्थे कि COVID-19 भने क्या हो, धेरै डरमा थियो कि पहिले लोगहरू। अब घर नजिकै भएको हुनाले त्यति अप्ठ्यारो त भएन, घर नजिक नभए अलि अप्ठ्यारो हुन्थ्यो। तिनीहरूलाई त्यति COVID-19 नलेज नभएर होला कि के हो त्यो, अब त्यसै लाग्छ मलाई। मेरो सामने त कसैले भनेन, अगाडि पछाडि कुरा गर्थे कि यिनको घरमा नजाऊ, दिल्लीबाट आएछन् यस्तो उसो भनेर कुरा गर्थ्यो, सानो बच्चाहरूले घरमा कुरा ल्याउँथ्यो क्या यस्तो भन्छन् भनेर। अब दुःख लाग्थ्यो क्या, पहिला त धेरै दुःख लाग्थ्यो, फेरि म आफैलाई सम्झाउँथेँ क्या तिनीहरू ज्ञान नभएर होला, अलिकति म तिनको समाजमा 20-25 दिनपछि गएपछि तिनीहरूलाई म सम्झाउँछु, तिनीहरू पनि सम्झिन्छन् कि भन्ने सोच्थ्यो, त्यस्तै भइहाल्यो। अहिले के रे, कृषिमै लगाएको छौँ, केही रोजगारी छैन, के गर्ने, घरमा बसेर खेतमा जानु पर्यो, अब के गर्ने, खेत पनि त्यति ठुलो छैन, अब स्वदेशमै के शान्ति नभए पनि स्वदेशमै राम्रो हुन्थ्यो, विदेश त मजबुरीमा जान्छ कसैले पनि, स्वदेशमै भए स्वदेशमै राम्रो हुन्थ्यो, स्वदेशमै गर्ने इच्छा थियो। मेरो हस्बेन्ड नै जब गर्थ्यो कि प्राइभेट जब, बच्चाहरूलाई अलिकति ट्युसन उसन गराउँथे दिल्लीमा, थोडा बहुत सबैले सम्झिहाले, अहिले सबै कुरा पहिलेको जस्तो छैन, अलि राम्रो छ, सम्झिहाले सबैले, ज्ञान भइहाल्यो सबैलाई। अरू देशमा स्वदेश फर्केका सबै जो महिला पुरुषहरू छन् तिनलाई अलिकति रोजगारी भए पनि विदेशको चासो नराख्थ्यो होला नि, स्वदेशमै भए राम्रो हुन्थ्यो। म पनि आशा गर्छु केही रोजगारहरू हाम्रो गाउँमा आएपछि मलाई पनि केही रोजगारी मिल्थ्यो।
कुस्मा बडुजीको अनुभव हामीले सुन्यौँ कञ्चनपुरबाट। कुलजी, यहाँनिर 2-3 कुराहरू अघि हामीले विजयजीको कुराबाट पनि पायौँ, विशेष गरेर यहाँ चाहिँ त्यो रोजगारी गुमाएर फर्किनु परेको पीडा त छँदैछ, तर आफ्नो देशमा आफ्नो देशको माटोमा टेकिसकेपछि पनि जुन खालको एउटा भेदभाव, लान्छना, कोरोना संक्रमित अथवा कोरोना लिएर आयो कि भाइरस लिएर आयो कि भन्ने खालको त्यो एउटा लान्छनाको वातावरण चाहिँ हामी सबैले देखेका थियौँ। अहिले परिस्थिति अलिकति यो फरक भइसकेको छ, होइन, कस्तो छ यसले गर्दाखेरि चाहिँ हाम्रो वैदेशिक रोजगारीबाट फर्किनु परेका, बाध्यताले फर्किनु परेका साथीहरूलाई कहाँ असर गरिरहेको छ?
अब यो समुद्र पारीबाट आउने जति कामदारहरू छन् उहाँहरूलाई चाहिँ एयरलाइन्सहरू सबै बन्द गरेको हुनाले फर्किनका लागि समस्या थियो, तर इन्डियाबाट फर्किनेलाई फर्किन चाहिँ सहज भएको देखिन्छ, किनभने इन्डियाले नेपालको बोर्डरसम्मका लागि चाहिँ रेल यातायात, बस यातायातहरू खुल्ला गरेको थियो। तर नेपाल आइसके पछाडि हामीले त्यति बेलै तत्कालीन अवस्थामा पनि टेलिभिजनहरूबाट रेडियोहरूबाट प्रशस्तै देखेको कुरा हो कि हजारौँको संख्यामा लाइन लाम लाग्नुपर्ने अनि उनीहरूको चाहिँ उचित व्यवस्थापन गर्न सरकारले सकेन। अब सरकारले यो विषयलाई व्यवस्थापन गर्नको लागि चाहिँ आफ्नो सबै संयन्त्रहरू प्रयोग गरेर काम गर्नुपर्ने, विशेषज्ञहरूको सल्लाहमा काम गर्नुपर्ने, सरकारले चाहिँ के गर्यो भनेदेखि यसलाई चाहिँ प्रशासन लाएर कन्ट्रोल गर्ने, त्यसले गर्दाखेरि पनि मान्छेले धेरै ठुलो दुःख पाएको अवस्था छ। कुष्माजीको कुरो हेर्ने भनेदेखि सबै मान्छेहरू कोभिडको कारणले जो आफ्नो घरभित्र थिएनन्, लकडाउनको घोषणा गरिसके पछाडि फर्किएका व्यक्तिहरू चाहिँ यी सबै कोरोना बोकेका मान्छे हुन् जस्तो चाहिँ हाम्रो समाजमा त्यति बेला परेको थियो, र अहिले पनि केही त्यसको अवशेषहरू चाहिँ कायम छ।
म एकैछिन, अब होम कार्की हुनुहुन्छ, उहाँ पत्रकारिता गर्नुहुन्छ र विशेष गरेर आप्रवासी श्रमिककै मुद्दामा चाहिँ उहाँले पत्रकारिता गर्नुहुन्छ। हाम्रा साथी प्रकाशजीले पत्रकार होम कार्कीलाई चाहिँ यो COVID-19 आप्रवासी श्रमिकहरूलाई कस्तो असर पार्यो भनेर पहिलो प्रश्न गर्नुभएको छ।
गन्तव्य मुलुकमा चाहिँ के भन्दाखेरि यी सबै क्याम्पहरू चाहिँ लकडाउनमा राखियो, कामदारहरू आफ्नो ड्युटी जान पाएनन्, भिसा सकिएर घर आउन खोज्ने मान्छेहरू पनि घर आउन पाएनन्, तलब पाएनन्, खानको लागि समस्या झेल्नु पर्यो, धेरै मान्छेहरू कामविहीन अवस्थामा बस्नु पर्यो, कतिले चाहिँ तत्काल त्यहाँनेरि स्वास्थ्य उपचार पनि राम्रोसँग पाएनन्, उनीहरू आफ्नो क्याम्पमै बिना स्वास्थ्य उपचार बस्नु पर्यो, कतिपय कामदारहरू क्याम्पमै राम्रो स्वास्थ्य उपचार नपाएर चाहिँ मृत्युवरण गर्नु पर्यो। यो खालको धेरै समस्याहरू चाहिँ नेपाली कामदारले भोग्नु पर्यो।
अनि हाम्रो नेपाल सरकारले यत्रो ठुलो चाहिँ रेमिट्यान्स भित्र्याउने समुदायलाई कसरी हेरेको पाउनुभयो?
त्यतिखेर सरकार पनि अलमल्लमा पर्यो होइन, त्यसले गर्दाखेरि उद्धार प्रक्रियाको हरेक चरण चरणमा हाम्रो सरकारले तयारी पनि गर्न पाएन। यसमा सरकारको तर्फबाट अब मुख्य त बाहिर त दूतावास नै हो, दूतावासहरूले पनि घर जाने मान्छेहरू छनौट गर्ने त्यो कुराहरू गर्दा गर्दै पनि यो एकदमै ढिला हुँदाखेरि मान्छेहरू झन् अब आउनै नपाउने हो कि भन्ने हिसाबले चाहिँ मान्छेको चाहिँ मनमा चाहिँ त्रास यसरी पर्यो कि उनीहरू कोभिड भन्दा पनि मानसिक यातना मानसिक तनाव देखिने डर चाहिँ बढ्न थाले थियो।
यी जम्मै चिजहरू हेर्दाखेरि विदेशमा रहेका श्रमिकहरूले स्वयं तपाईँ जस्ता पत्रकार साथीहरूलाई जसले यो चाहिँ आप्रवासी श्रमिकका कुराहरू आप्रवासी श्रमिकका हकका मुद्दाहरूलाई उठाइरहनु भएको छ, तपाईँहरूसँग हार गुहार गरेका त्यस्ता कुनै केसहरू सम्झिनुहुन्छ तपाईँ?
कुवेतको उदाहरणहरू सम्झिन्छु होइन, कुवेतमा झन्डै 4-5 हजार महिलाहरू चाहिँ इलिगल रूपमा बाहिरी क्याम्प बाहिर अरूसँग बसिरहेको वा विभिन्न आफ्नो ढङ्गले चाहिँ कोठा खोजेर बसिरहेको अवस्थामा कुवेतको सरकारले चाहिँ अब त्यो सबै मान्छेलाई पठाउने भनेर चाहिँ उहाँहरूले चाहिँ एक ठाउँमा चाहिँ आम माफी दिनुभयो होइन, आम माफी दिइसकेपछि नि अब त्यो मान्छेहरू ल्याउने कि नल्याउने भनेर चाहिँ आम माफीको चाहिँ प्रक्रिया सकिन लागिसक्यो। नेपाल सरकारले चाहिँ त्यो कहिले पनि उनीहरूलाई चाहिँ त्यो प्रोसेसमा सहभागी हुनको लागि भनेर इन्फर्म गरेन, उनीहरू त्यो विषयमा अलमल्ल परे, बल्ल बल्ल सूचना जारी गर्यो। त्यतिखेर पनि उनीहरूले चाहिँ झन् झन् 3,000 मान्छेहरूले चाहिँ आवेदन दिएर उनीहरू सेल्टरमा गएर बसे। सेल्टरमा गएर बसिएपछि नि कहिले घर जाने हो भने अरू देशको महिलाहरू गइसके तर हाम्रो देशको नागरिकहरू चाहिँ कहिले जान पाउने भनेर उनीहरू अन्यल अवस्थामा बसिरह्यो होइन। कुवेतको सरकारले पठाउन चाहन्छ उनीहरूको कुवेतकै एयरलाइन्स कुवेतकै चाहिँ एउटा स्ट्यान्डर्ड अनुसारको सेल्टरमा राखेको छ तर हाम्रो देशमा चाहिँ जान नपाउँदाखेरि चाहिँ हाम्रो सरकारले चाहिँ हामीलाई हेर्दै नहेरेको हो कि भन्ने किसिमको जुन सरकारप्रति चाहिँ मान्छेहरूको चाहिँ गैर जिम्मेवारपन ठान्यो त्यसले चाहिँ उनीहरूलाई धेरै हदसम्म चाहिँ आघात बनायो होइन। अनि बल्ल बल्ल उनीहरू आफ्नो देशमा आइसकेपछि पनि यहाँको भने जस्तो चाहिँ क्वारेन्टाइन नभएको अनि उनीहरू क्वारेन्टाइनमा बसेपछि पनि यो सबै मान्छे काठमाडौँ होइन एकदमै कठिन कठिन सवारी साधन नपुग्ने ठाउँहरूमा पनि जानुपर्छ, यो प्रक्रिया पुरा गरेर घरसम्म जाँदाखेरि चाहिँ मान्छेहरूले निकै दुःख चाहिँ झेल्नु पर्यो।
हामीले होमजीको कुराकानी सुन्यौँ होइन, धेरै कुराहरू आएको छ कुलजी, खास गरेर यो भनौँ न वैदेशिक रोजगारी र आप्रवासी श्रमिकहरूको अधिकारको सन्दर्भमा त एक हिसाबले विभिन्न तहमा वकालत विभिन्न तहमा अधिकारको लागि काम भइरहेका छन्, तर यो कोभिड-19 महामारीले ती सवालहरूलाई एकदमै अझ बढी सतहमा ल्याइदिएको हो। हाम्रो सरकारको व्यवस्थापकीय पक्षदेखि लिएर होइन श्रमिकको अधिकारका कुराहरूदेखि लिएर अझ बढी सतहमा आएका हुन् यी विषयहरू।
हजुर, यो काम लगाउने भनेको चाहिँ कुनै कम्पनीहरूले लगाउने हो, त्यसको व्यवस्थापन गर्ने काम चाहिँ सरकारको, जहाँसुकै पनि अब कम्पनीहरूले कामदार लगाउँदाखेरि यो मापदण्ड पुरा गर्नुपर्छ भनेर सरकारले पोलिसी नीति बनाइदिन्छ अनि त्यो नीतिको आधारमा चाहिँ कामदारहरू नियुक्ति गर्छन्, कामदारहरूलाई काम लगाउँछन्, उनीहरूको सेवा सुविधाहरू दिने भन्नेको कुरो चाहिँ सरकारले बनाइदिएको नियमको आधारमा गर्नुपर्ने हो। अब अहिलेको नयाँ परिस्थितिमा 2018 डिसेम्बर 11 चाहिँ एउटा सम्झौता गरेको छ, ग्लोबल कम्प्याक्ट अन माइग्रेसन भनेर एउटा सन्धि छ। त्यो सन्धिमा चाहिँ के छ त भन्दाखेरि 153 देशहरू जो कामदार पठाउने देश र कामदार रिसिभ गर्ने देश लिने देश यी सबै मान्छेले स्वीकार गरेको छ र उनीहरूको चाहिँ यी सबै यो अधिकार हो, यति हक हो, यति अधिकार हो र यिनीहरूको जोखिम न्यूनीकरणको लागि यो गर्ने, सेवा शुल्कको बारेमा पनि यसमा एकदमै क्लियर गरेर लेखेको छ। त्यही कुरा चाहिँ खाडी मुलुकका देशले पनि सही गरेको छ, नेपाल सरकारले पनि त्यसमा चाहिँ सही गरेको छ तर कार्यान्वयन गर्न सकेको छैन।
कुलजी, अब नेपाल सरकार र वैदेशिक रोजगार विभागले के गरिरहेको छ भनेर हाम्रा साथी प्रकाशजीले वैदेशिक रोजगार विभागका सूचना अधिकारी समेत रहनुभएका निर्देशक टिकामणि न्यौपानेलाई सोध्नु भएको छ।
नेपाल सरकारका विभिन्न निकाय अग्ल माध्यमिकका निकायहरूले पनि कार्य सञ्चालन गर्दै आएका छन्। अझ भन्दा अहिले 3 तहमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले पनि आफ्नो आफ्नो कार्यक्रमहरू सञ्चालन गरिआएका छन्। जस्तै स्थानीय तहमा वैदेशिक रोजगारबाट फर्किएका मानिसहरूलाई आफ्नो ज्ञान सिप र क्षमताको आधारमा सहुलियतपूर्ण ऋणहरू, अनुदानहरू, ब्याज छुटहरू अथवा सिट मनीहरू, सुरुको पुँजीहरू उपलब्ध गराउने गरी विभिन्न सम्झौताहरू भएको देख्न पाइरहेको छौँ। त्यसो हुँदा स्थानीय सरकारले अग्रगामी रूपमा काम गरिरहेको भन्ने हामीले बुझेका छौँ। सँगसँगै प्रदेश सरकारले पनि विभिन्न कार्यविधिहरू बनाएर यस प्रकारको काम कारवाहीहरूलाई रोजगारी सिर्जना गर्नको लागि के अरे मोटिभेट गरिरहेको छ भन्ने हामीले बुझेका छौँ। र सङ्घीय सरकारका विभिन्न निकायहरूले पनि यस सम्बन्धमा काम गरिरहेका छन्। जस्तै अब श्रम तथा रोजगार मन्त्रालयले पनि विभिन्न श्रमिकहरूको हकित उद्योग धन्दाहरूमा श्रमिकहरूका कल्याणका विषयहरू श्रमलाई बढावा दिने विषयहरूमा काम गर्छ भने उद्योग मन्त्रालयले पनि उद्योगमा जनशक्तिहरूको विस्तार विकासका लागि उद्योगहरूको स्थापना र सञ्चालन गर्न सहजीकरण गर्दै आएको छ। अर्थ मन्त्रालयले पनि विभिन्न छुट सुविधाहरू दिने कामहरू गरेर उद्योगहरूको पुनर्स्थापना र सञ्चालन गर्नको लागि काम गरिआएको छ। र अन्य अब जस्तै महिला विकास मन्त्रालयले महिलाहरूको सशक्तिकरण क्षमता विकास रोजगारी मूलक कार्य गर्ने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिआएकै छ।
चैतदेखि अहिलेसम्म आइपुग्दा हामी मङ्सिरसम्म आइपुग्दाखेरि सरकारको प्राथमिकता फेरि अब समस्या सुध्रिँदैछ अथवा के अरे पेन्डामिकको अवस्था फेरि नर्मल हुनेपछि आएका साथीहरूलाई अथवा आएका श्रमिकहरूलाई पठाउनतिर पहल गर्नुपर्छ भन्ने बारेमा त्यतातिर पनि अलिकति विशेष पहल भइरहेको छ, कस्तो छ?
होइन, तत्काल त अब क्राइसिस म्यानेजमेन्ट गर्ने नै हो सरकारको पहिलो स्वास्थ्य क्षेत्र। त्यस पछाडि हजुरले भने जस्तै अब कोभिडहरूको बिस्तारै यो पेन्डेमिक सिचुएसन क्रमशः अलिकति मच्छर भइजाँदाखेरि सरकारले स्वदेशमा सहित विदेशमा पनि रोजगारीको अवसरहरू खुला गरेको अवस्था छ। अहिले भदौ 14 गतिको मन्त्री परिषदको निर्णयले विश्वका कुनै पनि देशमा विगतमा प्रतिबन्ध लगाएका बाहेक अन्य सबै देशहरूमा विदेशी रोजगारी जाने खुला गरेको छ।
सरकारको तहबाट भन्दाखेरि हामीले गरिराखेका छौँ भन्ने, तर आम नागरिकको तहबाट भन्दाखेरि एउटा व्यक्तिको भोगाइ महत्त्वपूर्ण हुँदो रहेछ। जस्तो भनौँ न, म भन्ने कुनै पात्र कुनै पालिकामा गयो, म वैदेशिक रोजगारीबाट फर्केर आएको मान्छे हो हजुर, यस्तो कारणले गर्दा जागिर गुमाएँ, अब मैले के गर्ने भन्दा हामीसँग त त्यस्तो कार्यक्रम छैन, तपाईँ त्यहाँबाट आउनुभएको भन्ने कुराको यथेष्ट जानकारी अथवा त्यो ल्याउनुहोस् अथवा प्रपोजल ल्याउनुहोस् अथवा यो गर्नुहोस् भन्ने हुँदाखेरि एउटा सामान्य वैदेशिक रोजगारीमा जानको लागि बाध्य भएको नागरिक यो उल्झनमा पर्दो रहेछ कि सरकारले गरेको नीतिगत कुराहरूलाई यहाँले प्रष्ट भनिदिनु भयो भने उहाँहरूलाई बुझ्न सजिलो हुन्छ, यो गरेका छौँ भनेर भनिदिनुहोस् न।
अब यो चाहिँ होइन, अब हाम्रो वैदेशिक रोजगार बोर्डले पनि वैदेशिक रोजगारबाट फर्किएका मानिसहरूको लागि केही तालिम क्षमता विकास गरेर स्थानीय तहसँग समन्वय गरेर सटेन सबै त होइन, अब बजेटले पनि भ्याउँदैन, स्थानीय तहसँग समन्वय गरेर केही कार्यक्रमहरू सञ्चालन गर्ने भन्ने सन्दर्भमा एउटा कार्यविधिको निर्माणको क्रममा पनि छ। र स्थानीय तहहरूले अब नजिकको आफ्ना नागरिक मतदातालाई अब कार्यक्रम छैन यसो छैन भनेर त उहाँहरूले झन् नजिकको सरकारले भन्नै नहुने, अब कसरी भन्नुहुन्छ त्यो भन्न नहुने हो। मैले बुझेअनुसार धेरै स्थानीय तहहरूले परिमार्जन गरेर भए पनि यो यस्ता कार्यक्रमहरू राख्नुभएको छ। अहिले क्राइसिस पछाडि यो कार्यक्रमहरू धेरै हदसम्म लागू गर्नुभएको छ। अब कहीँ कहीँ गर्नुभएको छैन भने अलगै हो। अब सबै त यहाँ बस्छन् भन्ने पनि होइन, होइन, अब एउटा हुइम पनि हुँदो रहेछ। मान्छे चाहिँ यहाँ भन्दा चाहिँ विदेशमा गएर जे काम गर्न पनि रमाउने, अरूको देखा सिकी गरेर पनि जाने, यहाँ अवसर नपाएर पनि जाने, विभिन्न कारणले जान खोज्ने पनि प्रवृत्ति चाहिँ छ। तर स्थानीय सरकारले पनि केही गरेन, म गएर देऊ भन्दा पनि दिएन, उहाँसँग पनि स्किम हुनु पर्यो नि, म फर्केर आएँ भन्ने मात्रै भनेर त भएन, उहाँसँग पनि योजना हुनु पर्यो, म यो काम गर्छु यस्तो छ मेरो योजना भन्ने एउटा ठोस योजना र लक्ष्यसहित जानुभयो भने पक्कै पनि स्थानीय सरकारले गर्छन् भन्ने हाम्रो अनुमान बुझाइ छ है अहिलेसम्म।
अब आजका मितिमा जुन यो आज मङ्सिरको यो यति दिनसम्म आइपुग्दाखेरिको दिनमा अब वैदेशिक रोजगारीका क्रम गएका मान्छेहरू जो कोभिडका कारणले जागिर गुमाएर म स्वदेश फर्किनको लागि अप्ठ्यारोमा परेँ भन्नुपर्ने सिचुएसन चाहिँ छैन, होइन त?
अहिले यतिखेर चाहिँ उहाँबाट फर्किएँ भनेर सिचुएसन चाहिँ छैन। लगभग अप्ठ्यारोमा परेका साथीहरूलाई हामीले नेपाल सरकारले फर्काइसक्यो धेरैलाई, धेरै अधिकांश अब एक दुई अप्ठ्यारो त सधैँ परिरहन्छ हेर्नु होइन। वैदेशिक रोजगारमा गएपछि आफ्नो स्वदेशमा नभएको मान्छे अप्ठ्यारोमा कहिलेकाहीँ पर्छ, त्यहाँ अनेक आइलाग्छन्, कानुनी जटिलतादेखि लिएर आर्थिक सामाजिक मानसिक विभिन्न हिंसाको रूपहरू पनि आइलाग्छ। त्यस्तो अवस्था अहिले छैन, अहिले त अब मान्छे फर्किने पुनः वैदेशिक रोजगारीमा जाने क्रम चाहिँ बढ्दो छ।
हजुर, अब पुनः वैदेशिक रोजगारीमा जाने चाहना राखेको व्यक्तिले आजका मितिमा यही यो कोभिडले गर्दा के पो हुने हो भन्ने अन्यल भइराखेको छ भने त्यो बिचमा गर्नुपर्ने प्रक्रियाहरू अथवा पालना गर्नुपर्ने कुराहरू के हुन् एकचोटि भनिदिनुहोस् न।
होइन, अहिले त केही गर्नु पर्दैन, व्यक्तिले आफ्नो रोजगारी स्वदेशमा विदेशमा जहाँ गर्न पनि पाउँछ र सर्टेन प्रक्रियाहरू त्यो देशमा जाने पालना गर्नुपर्ने सन्दर्भमा मेन कुरा भिजा हो र त्यहाँ कम्पनीसँग गरेको कन्ट्राक्ट द्विपक्षीय सम्झौता हो कामको सेवा शर्त सुविधाको, यति भयो भने हामीले यहाँबाट श्रम स्वीकृति दिन्छौँ जान सक्नुहुन्छ। नयाँको हकमा पनि जुनसुकै मुलुक पनि जान पाउनुहुन्छ अहिले सरकारले प्रतिबन्ध नगरेका मुलुकहरूमा।
हामीले यो अन्तर्वार्ता सुन्यौँ वैदेशिक रोजगार विभागका निर्देशक टिकामणि न्यौपानेजीको कुल चाहिँ अलिकति अब हामी यो कार्यक्रमको अन्त्यमतिर पनि आइसकेका छौँ। अब अहिलेको यो अवस्थामा तिनवटा कुरा सरकारले तत्कालै गर्नुपर्ने कुराहरू तपाईँ के सुझाव दिनुहुन्छ सरकारलाई?
वैदेशिक रोजगारबाट कति फर्केर आउँछन्, कति जान खोजेका छन्, सरकारले प्राथमिकतामा छुट्याएर को मान्छेको आय कति छ र के काम गर्न सक्छ भन्ने कुरोको तथ्याङ्क राखेर त्यस विषयमा चाहिँ स्थानीय स्तरबाट सहजीकरण गर्नु पर्यो र केन्द्र सरकारले बजेट छुट्याउनु पर्यो यो विषयमा। अर्को चाहिँ सहुलियत दिने भनेर भनेको छ, सहुलियत दिँदाखेरि चाहिँ केन्द्रीकृत होइन कि विकेन्द्रित गर्नु पर्यो। त्यो सहुलियत चाहिँ ताप्लेजुङको मान्छेले पनि पाउनु पर्यो, दार्चुलाको मान्छेले पनि पाउनु पर्यो, अनि काठमाडौँको मान्छेले पनि पाउनु पर्यो। कुनै उद्योग व्यवसाय या यो गर्नका लागि प्रक्रिया थाहा पाउनको लागि सरकारले एउटा सहजीकरण गर्ने एउटा संयन्त्र हुनु पर्यो।
धेरै धेरै धन्यवाद कुलप्रसाद कार्कीजीलाई।
यहाँलाई पनि धेरै धेरै धन्यवाद।
रेडियो कार्यक्रम हजार माइलको यात्राको आजको भेटघाटमा हामीले COVID-19 वैदेशिक रोजगार एवं आप्रवासी श्रमिकमा पारेको असरका बारेमा छलफल गर्यौं। अर्को कार्यक्रममा हामी अहिलेको अवस्थामा आप्रवासी श्रमिकका लागि गन्तव्य देश कति सुरक्षित कति असुरक्षित भन्ने बारेमा छलफल गर्न तपाईँहरू माझ आउनेछौँ। कार्यक्रम अवधिभर कुराकानीमा साथ रहनु भएकोमा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की र सुनेर साथ दिनुभएकोमा तपाईँ श्रोता मित्रलाई विशेष धन्यवाद। अनि धन्यवाद एमनेस्टी इन्टरनेसनल नेपाललाई जसले यो कार्यक्रम उत्पादन गर्नलाई सघाएको छ। साथै कार्यक्रम उत्पादन समूहका साथीहरू प्रकाश लामिछाने, गाडीका भज्राचार्य, बिजु कणेल एवं दाङबाट दशरथ घिमिरे र कञ्चनपुरबाट नन्दा महरालाई पनि धेरै धन्यवाद। अर्को हप्ता कार्यक्रम हजार माइलको यात्रामा फेरि भेटौँला। अनि जाँदा जाँदै आजका दुईजना व्यक्तिहरू विशेष गरेर विजय धिताल र कुष्मा बडुले के सल्लाह दिनुहुन्छ त सरकारलाई, उहाँहरू के चाहनुहुन्छ त भनेर उहाँकै कुरा सुनेर आजको कार्यक्रम अन्त्य गर्छौँ। हवस् त, नमस्कार।
सरकारले कुनै बाटो देखाइदिएर यसो लगानी गरेर कतै सेटल गरिदिए हुन्थ्यो भन्ने जस्तो लाग्छ। नत्र भने त फेरि दुई चार महिना बस्यो, पुँजीको पैसा रित्तेपछि फेरि विदेश हानिनु पर्ने सबैको बाध्यता छ र मेरो पनि त्यस्तै बाध्यता आउला भन्ने चाहिँ शङ्का लागिरहेछ, डर पनि लागिरहेछ।
रोजगारी छैन के गर्ने, घरमा बसेर के गर्ने, खेत पनि त्यति ठुलो छैन। शान्ति नभए पनि स्वदेशमै राम्रो हुन्थ्यो, विदेश त मजबुरीमा जान्छ कसैले पनि, स्वदेशमै भए स्वदेशमै राम्रो हुन्थ्यो, स्वदेशमै गर्ने इच्छा थियो।